أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. كتاب نبوت کا چوتھا درس. أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. وبه نستعين وهو خير ناصر ومعين. عزیزان اکرامی، جیسا کہ آپ جانتے ہیں کہ سابقہ درس میں ہم نے نبوت کی طرف ضرورت کو بیان کیا، اور شہید نے اس مطلب کو خلاصے کے طور پہ کہا کہ دو چیزیں ایسی ہیں جو نبوت کی ضرورت کو بیان کرتی ہیں، کہ جن کی بنا پہ ہم کہہ سکتے ہیں کہ نبوت کے بغیر گزارا ممکن نہیں. ایک تو خود آخرت کا جو مسئلہ ہے، آخرت کی حقیقت، آخرت میں کیا سلوک ہوگا، آخرت میں کیا انجام ہوگا، یہ چیز انسان کو وادار کرتی ہے، مجبور کرتی ہے کہ وہ انبیاء الہی کی طرف رجوع کرے. اور دوسری چیز جو انسانوں کو نبوت کی طرف یا انبیاء کی طرف رجوع کرنے کی طرف مجبور کرتی ہے، وہ خود انسان کی اجتماعی اور انفرادی زندگی کا حصول ہے، کیونکہ اجتماعی زندگی کے لیے قوانین کی ضرورت ہے، اور یہ ہم پیچھے بیان کر چکے ہیں. آج جو بحث آپ کی خدمت میں پیش کرنا چاہ رہے ہیں، وہ خود وحی کی حقیقت، وحی کی ماہیت کے متعلق ہے. کیونکہ آپ جانتے ہیں کہ جب انبیاء کی بات آتی ہے، جب نبوت کی بات آتی ہے، تو انسان کے ذہن کا تبادر اس کی طرف وحی کی طرف جاتا ہے، کیونکہ انبیاء غیب کی خبریں ہم تک پہنچاتے ہیں. تو اب یہ جو غیب کی خبریں ہیں، یہ ہم تک پہنچتی ہیں، کس طرح پہنچتی ہیں؟ اس پہنچنے کے ذریعے کو وحی کہا جاتا ہے. تو جب وحی کی ماہیت یا حقیقت کی بات کی جاتی ہے، تو یہ ایک ایسا ایشو ہے، یہ ایک ایسا مسئلہ ہے کہ جس پہ آج تک کوئی یہ دعویٰ نہیں کر سکا، کوئی یہ ادعا نہیں کر سکا کہ ہاں میں نے وحی کی حقیقت کو جان لیا ہے. کیونکہ وحی کی جو ماہیت یا جو کن ہے، حقیقت ہے، وہ صرف انبیاء ہی بہتر جانتے تھے. لیکن بہرحال مایوس ہونے کی ضرورت نہیں ہے، وحی کی حقیقت کے متعلق پھر بھی کچھ نظریات بیان کیے جاتے ہیں، کہ جو شہید نے تین نظریات کی شکل میں ان کو بیان کیا ہے. تو قبل اس کے کہ ہم ان نظریات کی طرف آئیں، بس اتنا بتاتے چلے جائیں کہ آیا جو وحی ہے، کیا یہ ایسے ہی ایک تعامل اور ارتباط ہے خدا اور نبی کے درمیان، جیسے ہم اپنی عملی زندگی میں دیکھتے ہیں، جیسے ایک انسان کا دوسرے انسان سے رابطہ ہوتا ہے، یا اس کے ماوراء کوئی حقیقت ایسی ہے کہ جس کو ہم نہیں جانتے؟ تو بہرحال اس میں تین نظریات ہیں جو شہید نے بیان کیے. اور قبل اس کے کہ ہم یہ نظریات شروع کریں، یہ بھی بتاتے چلے جائیں کہ شہید نے تینوں نظریات کو بیان کیا، اور یہ نہیں کہا کہ یہ حقیقت کے قریب ہے یا یہ میرا نظریہ ہے، نہیں، کہا کہ یہ تین نظریات ہیں، آپ خود دیکھ لیں، جو سننے والے ہیں، جو پڑھنے والے ہیں، کہ قرآن نے ان میں سے کس کی طرف، جو قرآنی تعلیمات ہیں وہ کس کے مطابق ہیں. تو پہلا جو نظریہ ہے وہ ایک عوامی نظریہ یا ایک عام نظریہ. اس نظریے کی بنا پہ وحی کو جب بیان کیا جاتا ہے، تو گویا خدا کو ایسے پیش کیا جاتا ہے کہ وہ ساتویں آسمان یا اس سے بھی اوپر رہتا ہے، اور جو نبی خدا ہے وہ زمین پہ رہتا ہے. تو ابھی چونکہ خدا اور نبی کے درمیان فاصلہ ہے، تو خدا جو اپنا پیغام پہنچانا چاہتا ہے نبی تک، وہ ایک وسیلے کا انتخاب کرتا ہے، اور وہ وسیلہ، اس کو روح الامین کہتے ہیں، اس کو فرشتہ کہتے ہیں. لیکن جب بات فرشتے کی طرف آتی ہے، اور ان نظریہ کے قائل لوگ سے پوچھا جاتا ہے کہ فرشتہ کیا ہے، تو وہ کہتے ہیں کہ فرشتہ ایک ایسی مخلوق ہے کہ جو انسان کی طرح شعور رکھتا ہے، لیکن چونکہ انسان تو زمین سے آسمان تک نہیں جا سکتا، اس کے پاس کوئی ایسا ذریعہ نہیں ہے کہ وہ جائے، تو لہٰذا جو فرشتے ہیں ان کو خداوند عالم نے پر عطا کیے ہیں، بال و پر عطا کیے ہیں. ایک جنبہ اس فرشتے میں انسانی ہے، اور ایک جنبہ پرندوں کا ہے. تو جب دونوں جنبے جمع ہو گئے، تو عقل و شعور جب ہے، تو وہ جو خداوند عالم سے پیغام آتا ہے وہ نبی تک پہنچا سکتا ہے، और जब परिंदों वाला जंबा है तो उसमें बाल और पर हैं उसके पास, तो वो ऊपर से नीचे आता है रसूल खुदा की तरफ पैगाम लेके। यहाँ पे शहीद ने एक जो है वो खूबसूरत तशबीह बयान की या मतलब को समझाने के लिए ये भी कहा कि जो मशहद वाले हैं वो इस तरह बयान करते हैं कि जब उनके सामने ये कहा जाता है कि फरिश्ते मुजर्रद हैं, फरिश्ते जो हैं वो ऐसी मखलूक हैं जो मादी नहीं हैं, तो वो मुजर्रद होने से ये माना लेते हैं कि फरिश्ते उनका कोई लिबास नहीं होता, यानी इस तरह के फरिश्तों के दो हाथ भी हैं, मुंह भी है, टांग भी है, नाक भी है, कान भी हैं, मुकम्मल इंसानी शक्ल में हैं, लेकिन वो उन पे कोई लिबास नहीं होता, या मशहदियों के बकौल उन्हें जो तंबान कहा जाता है कि यानी वो उन्होंने शलवार नहीं पहनी होती। बहरहाल ये एक शहीद ने मतलब को समझाने के लिए बात की है कि इस नज़रिए के जो लोग हैं वो इस चीज़ के कायल हैं कि खुदा और नबी के दरमियान फासला है, इस फासले को ख़त्म करने के लिए खुदा ने जो ज़रिया इंतखाब किया है वो फरिश्ता है और उसे रूहुल अमीन कहा गया है, और वो रसूल के सामने आते हैं इंसान की शक्ल में आते हैं। तो जैसे हम रसूल के साथ हम कलाम होते हैं यानी इंसान की बात है, ऐसे ये फरिश्ता हम कलाम होता है। तो हम में और उस फरिश्ते में फ़र्क ये है कि रसूल जब हमसे हम कलाम होते हैं तो बिला वास्ता होते हैं, किसी वास्ते की ज़रूरत नहीं होती, लेकिन जब रसूल खुदा से हम कलाम होते हैं या खुदा का पैगाम लेते हैं तो वास्ते के ज़रिए से होता है और उस वास्ते का नाम यही इंसान है। तो ये पहला नज़रिया है कि जो इस चीज़ का कायल है कि खुदा और नबी के दरमियान जो वास्ता है वो फरिश्ते के ज़रिए से होगा, और ये तमाम जो नज़रिया है उसको अगर मुख्तसर पेश करना चाहें तो इस मादी पैमाने के मुताबिक है, हवासे खमसा के मुताबिक बयान किया गया है। तो इसके बाद आते हैं वही के मुतल्लिक जो दूसरा नज़रिया है, जो रोशन फिक्र लोगों का नज़रिया है, वो क्या है। उसमें शहीद ने जिनको सर फहरिस्त शुमार किया है जो इस नज़रिए का कायल है वो सर सैयद अहमद ख़ान, शहीद ने यहाँ पर उनको सैयद अहमद ख़ान हिंदी कहा है, यानी इन्होंने वही की ऐसी तफसीर की है कि ऐसा नहीं है कि उससे इनकार नबूवत का लाजमा आता है, नहीं, बल्कि इनके नज़दीक वही ये है कि कोई वही एक गैर मामूली चीज़ नहीं है, बल्कि ये जो अम्बिया हैं इनमें क्या होते हैं, ये बहुत बासलाहियत लोग होते हैं, इनमें एक ऐसा नबूग होता है, एक ऐसी अहलियत होती है जो दूसरे इंसानों में नहीं होती, और ये जब मुआशरे के मसाइल को देखते हैं तो उन मसाइल को हल करने की कोशिश करते हैं और उनको हल करने के लिए अपनी बात को पेश करते हैं कि और वाकई इनकी बातों से मसला हल हो जाता है। तो लिहाजा ये जो रोशन फिक्र नज़रिया कह सकते हैं इसमें यह है कि वही कोई गैर आदि चीज़ नहीं है, बल्कि एक नॉर्मल चीज़ है कि इंसान अपने अंदर इस चीज़ को महसूस करता है। तो जब इनसे पूछा जाता है कि अगर आपके नज़दीक कोई गैर आदि चीज़ नहीं है तो फरिश्ते की क्या तारीफ़ करेंगे, दीन की क्या तारीफ़ करेंगे, तो वो क्या कहेंगे, कहते हैं कि जब फरिश्ते की बात आती है या रूहुल कुद्स की बात आती है कि कुरान में बकायदा इसको बयान किया गया है, तो कहते हैं कि रूहुल कुद्स वही इंसान की रूह है कि इंसान अपनी हकीकत की गहराई में जब किसी चीज़ को दर्द करता है तो उसको जब अपने से पेश करता है यानी उस गहराई से वो जो रूह की सतह है उस चीज़ उस पर लाता है, तो ये गोया वही रूहुल कुद्स है। यानी ऐसा नहीं है कि क्या कहते हैं कि ये कोई अलहदा से एक चीज़ है, जैसा कि मसलन मफाहिम में इसको बयान किया जाता है, कहते हैं कि जो रूहुल कुद्स है वही इंसान की रूह है कि वो अपनी हकीकत की गहराई से जब अपनी सतह पे चीज़ को पेश करता है, बात को पेश करता है, तो इसको रूहुल कुद्स कहा जाता है। लेकिन जब आप इनसे कहें कि फिर फरिश्तों का क्या माना है, तो कहते हैं कि ये तबीयत में रूनमा होने वाली वो कुव्वतें हैं कि जिनको खुदावंद आलम ने खल्क किया है। तो इनसे पूछें कि दीन किसे कहा जाता है, तो कहते हैं दीन वही कवानीन हैं कि जो इस हस्ती से, जो इस शख्सियत से रूनमा होते हैं, چونکہ وہ جو مسائل کو حل کرنے کے لیے جب درک کرتا ہے چیزوں کو تو وہ جو چیزیں پیش کرتا ہے وہی دین ہے۔ لہٰذا یہ ایک تفسیر ہے کہ جس کے جو سر فہرست شخصیت کا نام ہے وہ سر سید احمد خان ہے۔ تو اس کے بعد جو ہم آئیں گے تیسرے نظریے پہ، اس کو انشاءاللہ ہم آنے والے درس میں بیان کریں گے۔ وآخر دعوانا ان الحمدللہ رب العالمین۔